काठमाडौँ कम्युनिटी चर्चको यस पहिलो औपचारिक आराधना संगतिको पहिलो प्रवचनमा यहाँ सबैलाई स्वागत छ। अबको केही महिनासम्म हामी मर्कुसको सुसमाचारबाट येशूलाई चिन्नु शीर्षकको वचन श्रृङ्खलाबाट प्रचार गर्नेछौँ। 3 महिनासम्मको वचनको खण्ड शीर्षक र मितिसहित कार्ड तयार भइसकेको छ, एउटा लिएर जान नबिर्सिनुहोला र अर्को हप्ताको लागि खण्ड पढी तयारी भएर आउनुहोला। शनिबारको संगतिको निम्ति तयारी गर्ने काम केवल सञ्चालक र प्रचारकको मात्र होइन, तपाईँको पनि हो। प्रचारकले प्रचार गरेको वचन ध्यान दिएर सुन्ने जिम्मेवारी तपाईँको। कसले कति आशिष पाउँछन् भन्ने कुरा कसले कति तयार गरेका छन् भन्नेमा भर पर्छ। तसर्थ चर्चमा पनि एउटा निष्क्रिय उपभोक्ताको आचरण धारण गर्ने प्रवृत्तिबाट जोगिन हुन म अनुरोध गर्दछु। आजको वचनमा हामी विशेष गरी 2 प्रश्नहरूको बाइबलले उत्तर दिने प्रयास गर्नेछौँ, कोसिस गर्नेछौँ। पहिले हामी येशू को हुनुहुन्छ भन्ने प्रश्नलाई हेर्नेछौँ र दोस्रो येशू जो हुनुहुन्छ त्यो नै किन सुसमाचार हो। यदि तपाईँ वचन तपाईँ नोट गर्नुहुँदैछ भने तपाईँले लेख्न सक्नुहुन्छ, पहिलो बुदा येशू को हुनुहुन्छ र दोस्रो येशू जो हुनुहुन्छ त्यो नै किन सुसमाचार। तपाईँको त्यो बुलेटिनको पछाडिपट्टि वचन नोट भनेर दिएको छ, त्यहाँ तपाईँले लेख्न सक्नुहुन्छ तपाईँलाई मन लागेन र त्यो तपाईँले घर लगेर आफ्नो परिवारसँग सङ्गति गर्दा आज वचन कृत प्रचार भएको थियो त्यो हेर्न सक्नुहुन्छ र गाएको भजनहरूलाई फेरि तपाईँले गाउन सक्नुहुन्छ र त्यो तपाईँको लागि विशेष र हप्तै पछि हामीले यसलाई उपलब्ध गराउने प्रयास गर्नेछौँ। इन आवर सर्मन टुडे वी विल ट्राई टु आन्सर 2 इम्पोर्टेन्ट क्वेसन्स। फर्स्ट, हु इज जिजस एन्ड वाइ इज इट हु जिजस इज द गस्पल। 2 इम्पोर्टेन्ट क्वेसन्स इफ आर टेकिङ नोट, हु इज जिजस एन्ड वाइ इज इट हु जिजस इज द गस्पल। तपाईँलाई के लाग्छ येशू को हुनुहुन्छ? यदि तपाईँले स्कुलले जीवन बिताउने मौका पाउनु भएको थियो भने पक्कै पनि सामाजिक किताबमा इसाई धर्मबारे अध्ययन गर्नुभयो होला। मलाई याद छ, तपाईँलाई याद होला नहोला, हाम्रो स्कुलको पाठ्य पुस्तकले येशूलाई इसाई धर्मको संस्थापकको रूपमा सीमित गरिदिएको थियो। येशूलाई केवल एक ऐतिहासिक व्यक्तिको रूपमा प्रस्तुत गरिएको थियो। सायद आज पनि येशूबारे तपाईँको बुझाइमा केही भिन्नता आएको छैन होला। तपाईँको लागि येशू केवल एक लेजेन्ड मात्र हुनुहुन्छ होला, जसको अस्तित्वबारे तपाईँ 100% पक्का हुनुहुन्न होला। वा तपाईँको लागि येशू केवल एक असल गुरु नैतिक शिक्षकमा नै सीमित होला। त्यसकारण तपाईँ येशूलाई अरू गुरुहरू जस्तै गौतम बुद्ध, रामदेव र ओशोसँगै वर्गीकरण गर्नुहुन्छ होला। वा तपाईँको लागि येशू केवल एक काल्पनिक पात्र मात्र हुन्, एक मिथ्य मानव निर्मित कथाको नायक। एकादशमै किसान थिए प्रकारको दन्ते कथामा मात्र पाइने पात्र जस्तो। सायद तपाईँ येशूमाथि विश्वास गर्नुहुन्छ होला, तर उहाँमाथिको तपाईँको विश्वास केवल एक धन सम्पत्ति र सुस्वास्थ्य आर्जन गर्ने सजिलो बाटोमै सीमित होला। तर के तपाईँको येशूबारे यी सबै बुझाइहरू बाइबलसम्म छन् त? बाइबलले के भन्छ येशूको? कृपया आफ्नो बाइबलमा मर्कुस 1:1 पल्टाउनुहोस्। मर्कुस 1:1। यदि तपाईँले कलेजी रङको कभर भएको बाइबल प्रयोग गर्नुहुँदैछ भने यो खण्ड 1338 पृष्ठमा पाउन सक्नुहुन्छ, 1338 पृष्ठमा। र कालो रङको कभर भएको बाइबलमा यो खण्ड 1360 पृष्ठमा पाइन्छ, 1360 पृष्ठमा कालो रङ कभर भएको। यदि तपाईँसँग बाइबल छैन भने यहाँ उपलब्ध भएको बाइबल एक प्रति तपाईँ लिएर जान सक्नुहुन्छ र अर्को हप्ता कृपया लिएर आउनुहोस्। बाइबल नहुने कोही हुनुहुन्छ हाम्रो माझमा? Is there anyone who does not have the Bible? We'll provide you with one. I'm some Bible, see. If you don't have Bible, tapai sam Bible chaina bhane, please. Ra tyata tiru tapai jaadai garda ma tapai lai ke yo Markus ko pustak ko prishtha bhumi ma tapai lai dina chahanchu. Yesko lekhak Yuhanna bhanne Markus hununcha. Prerit 12 ko 12 ma hernu bhane tapai lai paununcha ra Markus Yesu ko 12 ota chela haru madhye ko euta chela hununna. Waha Patrus ko sanghi hununcha ra waha le Patrus ko lagi lekhne kaam garnu bhayeko cha. केवल पत्रुस 12 चेलाहरू मध्येको एकजना हुनुहुन्छ र पत्रुसले लेखेका कुराहरू, सुनेका कुराहरू, देखेका कुराहरू, उसले आँखाको साक्षी गरेका कुराहरूलाई मर्कुसलाई बताएका छन् र मर्कुसले यसलाई लेख्ने काम गरेका छन् र लगभग 64-60 इस्वी सम्बन्धमा यो पुस्तक लेखिएको थियो। तपाईँलाई मैले ऐतिहासिक तथ्यहरू बताउँदैछु। अनि यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा भन्नुपर्दाखेरि नेरो राजाको शासनकालमा सताउन परेका रोमी क्रिस्चियनहरू माझ यीशुको व्यक्तित्व र मिसन बारे बताउनलाई लेखिएको थियो। मर्कुसको सुसमाचार सबैभन्दा पहिले लेखिएको सुसमाचार हो, यदि यद्यपि यो मतीभन्दा पछाडि आउँदछ। र मर्कुस एक अध्यायको एक पद म पढ्न चाहन्छु सबैजनाको लागि। परमेश्वरका पुत्र येशु ख्रिस्टको सुसमाचारको आरम्भ। परमेश्वरको पुत्र येशु ख्रिस्टको सुसमाचारको आरम्भ। हाम्रो वचन केवल एउटै पदमा आज सीमित हुनेछ र हाम्रो यो वचन बाँड्ने तरिका त होइन, तर आज हामीले विशेष गरी पुरानो करालाई धेरै हामीले खतल्नेछौँ, त्यही भएर हामीले एक पदमा सीमित रहनेछौँ र तब हामी अगाडि बढ्न सक्छौँ। र बाइबलको अनुसार येशुको बारेमा यहाँ दुईवटा तथ्य बताइएको छ। पहिलो, येशु परमेश्वरका पुत्र हुनुहुन्छ, द फर्स्ट जिजस इज द सन अफ गड। र दोस्रो, येशु ख्रिस्ट हुनुहुन्छ, जिजस इज क्राइस्ट। ओके, मर्कुस एकको एक अनुसार, एकर्डिङ टु मार्क च्याप्टर 1:1, हामी पहिलो हेर्नेछौँ येशु परमेश्वरको पुत्र हुनुहुन्छ। परमेश्वरको पुत्र भन्ने बित्तिकै तपाईँले फेरि यसलाई एउटा जैविक छोरा शारीरिक अर्थमा नहेर्नुहोला भन्ने म अनुरोध गर्दछु, जसरी मुस्लिम दाजुभाइले हेर्ने गर्दछन्। परमेश्वर पिता हुनुहुन्छ, मरियम माता हुनुहुन्छ र येशु पुत्र हुनुहुन्छ, त्यो भन्नु खोजिरहेको छैन। येशुको अन्य धेरै थुप्रै उपनामहरू छन्, जस्तै मानिसको पुत्र, उहाँलाई रब्बी पनि भनिएको छ मर्कुसले, उहाँलाई दाउदको पुत्र भनेर पनि भनिएको छ, र परमेश्वरको पुत्र पनि उहाँको ती उपनामहरू मध्येको एउटा नाम हो। परमेश्वरको पुत्र भन्ने एउटा टाइटल हो, एउटा दर्जा हो, एउटा ओहदा हो, एउटा उपाधि हो। जस्तै मर्दको छोरो भनेर भन्छु, मर्द भने व्यक्तिको छोरो भनेको होइन, तर मर्दको छोरो भने त पक्कै पनि बाउको छोरा होस् भनेर भन्नु खोजे। जस्तै जब येशूलाई परमेश्वरको पुत्र भन्ने टाइटल दिइन्छ, यो दर्जाले पनि येशूको बारेमा हामीलाई केही बताइरहेको छ भन्ने हुन्छ। प्राचीन पूर्वी समाजमा परमेश्वरको पुत्र एक प्रचलित टाइटल हो, र जुन प्राय विशेष गरी राजाहरूलाई दिइन्थ्यो। उदाहरणको लागि दोस्रो सामुएल 7:14 तपाईँले घरमा गएर हेर्नुहोस् भरे, त्यहाँ यस्तो लेखिएको छ, म यसको पिता हुनेछु र यो मेरो छोरा हुनेछ। दाउद राजालाई परमेश्वरले आफ्नो छोरा वा पुत्र भन्नुहुन्छ। दाउद राजा हुनुहुन्थ्यो, तसर्थ परमेश्वरको पुत्रले एउटा राजकीय शासन र अख्तियारलाई जनाउँदछ। ओके, सन अफ गड मिन्स किङसिप एन्ड अथोरिटी। येशु परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने दर्जाको अर्थ के हुन्छ त? यस दर्जाले येशुलाई एक साधारण ऐतिहासिक मानिस भन्दा महान हुनुहुन्छ भन्ने देखाउँदछ। येशु शासक हुनुहुन्छ, येशुको राज्यलाई यस दर्जाले सूचित गर्दछ। फलस्वरूप येशुको यस परमेश्वरको पुत्र भन्ने दर्जाले उहाँ परमेश्वरको बराबरी हुनुहुन्छ भन्ने सत्यतालाई देखाउँछ। परमेश्वरको बराबरी को हुन सक्छ? केवल परमेश्वर मात्रै परमेश्वरको बराबरी हुन सक्छ। यदि बाइबलले येशूलाई परमेश्वरको बराबरमा बराबरको हुनुहुन्छ भनी भन्दछ भने बाइबलले पक्कै पनि येशूको परमेश्वरत्वको दावी गर्दैछ। येशू परमेश्वरको पुत्र अथवा यसलाई उल्टाएर हेर्दाखेरि येशू पुत्र परमेश्वर हुनुहुन्छ, त्रिएक परमेश्वरको उहाँ दोस्रो व्यक्तित्व हुनुहुन्छ। येशु त्यही परमेश्वर हुनुहुन्छ जो आदिमा वचन हुनुहुन्थ्यो, र त्यही वचन जसद्वारा सारा सृष्टिको शून्यताबाट सृष्टि हुन आयो। येशु नै सृष्टिकर्ता हुनुहुन्छ, जिसस इज क्रिएटर, गड हिज गड इन द फ्लेस। येशुलाई केवल एक ऐतिहासिक विराट पुरुषमा सीमित राख्नु घोर अन्याय हो, यो त जघन्य अपराध हो। येशूलाई एक चमत्कारी गुरु, नैतिक शिक्षक, चङ्गाईकर्तामै सीमित राख्नु आत्मिक अन्धोपन हो। के तपाईँले त्यस्तै त गरिराख्नु भएको छैन? तपाईँको कत्रो दुश्वास, हाउ डेयर यु। दोस्रो, येशु परमेश्वरको पुत्र मात्र होइन, येशु ख्रिस्ट पनि हुनुहुन्छ। येशु ख्रिस्ट हुनुहुन्छ, यो फेरि ख्रिस्ट येशुको थर होइन, उहाँको यो जात होइन। जसरी परमेश्वरको पुत्र एउटा टाइटल हो, ख्रिस्ट पनि त्यसरी नै येशुको टाइटल हो। ख्रिस्टलाई हिब्रू भाषामा मसीह भनिन्छ, मसीहको अर्थ अभिषिक्त जन हुन आउँछ। तपाईँ जय मसीह भन्नुहुन्छ, वा जय ख्रिस्ट भन्नुहोस् यसको अर्थ एउटै हुन्छ किनकि मसीह र ख्रिस्टको अर्थ एउटै हुन्छ येशु ख्रिस्ट हुनुहुन्छ भन्नुको अर्थ उहाँ अभिषिक्त जन हुनुहुन्छ भन्ने अर्थ लाग्छ त्यसो भयो भने हामी प्रश्न सोध्छौँ येशुलाई कसले अभिषेक गरेको हुन् त येशु के को लागि अभिषेक गरिनुभएको छ यो अभिषेक भन्ने शब्दको अर्थ बुझ्नलाई हामीले पुरानो करारको अध्ययन हामीले गर्नुपर्ने हुन्छ पुरानो करारमा केवल राजालाई पुजारीहरूलाई र अगमवक्ताहरूलाई मात्र अभिषेक गरिन्थ्यो तेलको अभिषेकद्वारा विशेष कामको निम्ति छुट्याउने प्रचलन थियो र पुरानो करारको अन्ततिर आएर केवल राजालाई मात्र अभिषेक गर्ने काममा सीमित भएको हामी पाउँदछौँ जब बाइबलले येशूलाई ख्रिस्टको दर्जा दिदछ उहाँ राजा हुनुहुन्छ भन्ने कुराको दावी गर्दछ परमेश्वरको पुत्रले येशूलाई परमेश्वरको बराबरमा राख्दछ भने ख्रिस्ट भन्ने यो टाइटलले उहाँलाई राजाको स्थानमा राख्दछ र मर्कुसले येशूलाई राजा भनी किन प्रमाणित गर्न चाहन्छन् म तपाईँलाई भन्न चाहन्छु कि यस पुस्तकको उद्देश्य मर्कुसले यस पुस्तक लेख्नुको उद्देश्य भनेको येशूको हुनुहुन्छ भनी चिनाउनु येशूको हुनुहुन्छ भनी चिनाउनु र मर्कुस 8:29 त्यहाँनिर मर्कुसले लेखेका छन् कि पत्रुसले येशु नै ख्रिस्ट हुनुहुन्छ भनी स्वीकार गरेका छन् येशु परमेश्वर र येशु राजा हुनुहुन्छ जसको अर्थ यी दर्जाहरूले यी टाइटलले येशु परमेश्वर परमेश्वरको पुत्रको अर्थ येशु परमेश्वर हुनुहुन्छ र येशु ख्रिस्टको अर्थ येशु राजा हुनुहुन्छ येशुको परमेश्वरत्व र येशुको मसीहत्व प्रमाणित गर्न खोजेर मर्कुसले आखिर के गर्न खोजिरहेको छन् यहाँ यसको मतलब के हो उद्देश्य के हो मर्कुस भन्छन् कि यही सुसमाचार हो तपाईँले मर्कुसमा तपाईँले हेर्नुभयो कि परमेश्वरको पुत्र येशु ख्रिस्टको सुसमाचारको आरम्भ यही सुसमाचार हो यो त खुसीको कुरा हो मर्कुसको अनुसार यो त उद्वेगको कुरा हो येशु परमेश्वरको पुत्र हुनुहुन्छ र येशु ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा सुसमाचार हो तर कसरी कहानी बुझ्नलाई फिल्म मुभी सुरुबाटै हेर्नुपर्ने हुन्छ एक घन्टापछि फिल्म हेर्न सुरु गरेमा कहानी बुझ्न धेरै गाह्रो हुन्छ त्यसै गरी सुसमाचार बुझ्नलाई पनि बाइबलको कहानी अगाडिबाटै बुझ्न आवश्यक छ यदि तपाईँले कुदिन अनुभव गर्नुभएको छैन भने तपाईँ सुदिनको लागि पनि तयारी हुनुहुन्न सो वाट्स द ब्याड न्युज कुसमाचार के हो त आउनुहोस् हामी उत्पत्तिबाट सुरु गरौँ उत्पत्ति बाइबलबाट हामी केही यात्रा गर्नेछौँ उत्पत्ति 1:1 भन्दछ आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो यहाँबाट थाहा पाउँछु कि परमेश्वरले सबै कुराको सुरुवात शून्यताबाट गर्नुभएको भनेर उत्पत्ति 3 आएपछि हामी के पाउँछौँ उहाँको सृष्टि सकेपछि मानिस जातिको अनज्ञाकारिता र पापको परिणाम हामी त्यहाँ पाउँदछौँ आदम र हब्बाको अनज्ञाकारिता र उनीहरूको पापको परिणाम र उत्पत्ति 4 तपाईँ जब आउनुहुन्छ 4 आएपछि रेकर्ड गरिएको पहिलो हत्या रेकर्ड गरिएको फर्स्ट रेकर्डेड मर्डरहरू तपाईँले यहाँनिर पाउनुहुन्छ र उत्पत्ति 5 तपाईँ जब आउनुहुन्छ त्यहाँनिर मृत्युको राज्य तपाईँले देख्नुहुन्छ 5 हेर्नुहोस् 5 हेर्नुहोस् 5:5 तपाईँको उत्पत्तिको पुस्तक 5:5 आदमको जम्मा उमेर 930 भएको थियो अनि तिनी मरे 8 आउनुहोस् सेतको जम्मा उमेर 912 भएको थियो अनि तिनी मरे 11 आउनुहोस् एनोसको जम्मा उमेर 905 भएको थियो अनि उनी मरे 14 आउनुहोस् केनानको जम्मा उमेर 910 भएको थियो अनि उनी मरे 17 आउनुहोस् 17 महलालेलको जम्मा उमेर 895 भएको थियो अनि तिनी मरे 20 आउनुहोस् हेरोदको जम्मा उमेर 962 भएको थियो अनि उनी मरे 24 आउनुहोस् हनोक परमेश्वरको साथ साथ मिट्थे अनि उनी अलग भए परमेश्वरले उहाँलाई उठाइ लानुभयो सत्ताइस पदमा आउनुहोस्। मत्तुसेलहको जम्मा उमेर 969 वर्ष भएको थियो। सबभन्दा बढी बाँच्ने मानिस अनि तिनी मरे। 31 पदमा आउनुहोस्। लेमेकको जम्मा उमेर 777 वर्ष भएको थियो अनि तिनी मरे। यहाँनिर तपाईँले मृत्युको राज्य देख्नुहुन्छ। परमेश्वर सृष्टि गर्नुभयो, मानिसले परमेश्वरको विरुद्धमा पाप गरे, त्यसपछि मृत्यु पापको परिणामको रूपमा आयो र तपाईँले त्यहाँ पहिलो हत्या कैनले हाबिललाई मारेको देख्नुहुन्छ। त्यसपछि मृत्युले शासन गरेको, मृत्युले राज गरेको तपाईँले देख्नुहुन्छ। एकपछि अर्को मान्छे यहाँ मरिरहेको तपाईँले देख्नुहुन्छ। उत्पत्ति 6 आउनुहुन्छ। पापको फैलावट झनै बृहत रूपमा दुष्ट रूपमा बढेर गएको र परमेश्वरले जल प्रलयको न्यायद्वारा मान्छेहरूको न्याय गर्नुहुन्छ। जल प्रलयद्वारा नुहपछिको पुस्तामा पनि पापको कमी हामी पाउँदैनौँ। उत्पत्ति तपाईँ 11 अध्यायमा आउनुहुन्छ। बाबेलको धरहरा उनीहरूको पाप यति माथि उठेका छन् कि परमेश्वरले उनीहरूको भाषा खलबलाइदिनु भयो। उत्पत्ति 12 अध्यायमा आएपछि अब्राहमलाई बोलाई परमेश्वरले एउटा नयाँ थालनी गर्नुभएको हामी पाउँछौँ र केही समयको लागि अब्राहमको सन्तानहरूले सफलता र समृद्धि प्राप्त गरेका छन् र फेरि मिश्र देशको दासत्वमा उनीहरू पुगेका छन्। त्यसपछि मोसाको नेतृत्वमा परमेश्वरले इसरायलीहरूको मिश्र देशबाट प्रतिज्ञाको देशतर्फ प्रस्थान गराउनु भयो। परमेश्वरले व्यवस्था दिनुहुन्छ, पवित्र परमेश्वर सम्बन्ध रहनलाई उहाँले व्यवस्था दिनुहुन्छ र पाप क्षमाको लागि बलिदानहरू त्यहाँनिर बलिको प्रथाहरू त्यहाँ सुरु हुन्छ र परमेश्वरले न्यायकर्ताहरूद्वारा आफ्नो मानिसहरूमाथि शासन सुरु गर्नुहुन्छ र अन्तत एउटा राज्यको स्थापना हुन्छ। दाउद राजा र सोलोमन राजाको उत्कृष्ट प्रस्तुति तपाईँलाई थाहै छ कि दाउद राजाले सारा इसरायलको 12 कुललाई एकीकृत गरेका छन् र सोलोमन राजाले यरुसलेम मन्दिर निर्माण गरी परमेश्वरको करारको बाकस सन्दुक त्यहाँ राखिएको छ र त्यही त्यो इसरायलहरूको लागि यहोवे परमेश्वरको आराधना गर्ने केन्द्रको रूपमा स्थापना भएको छ। सोलोमनको मृत्युपछि फेरि के हुन्छ? इसरायलको राज्य उत्तरी इजरायल र दक्षिणी इजरायल गरी दुई भागमा विभाजन हुन्छ। उत्तरी राज्य इजरायलको अन्त्य असुरियले गरिदिन्छ अर्को राज्यले, भने दक्षिणी राज्यलाई बेबिलोनीहरूले यहुदाबाट बन्दी बनाएर बेबिलोनमा लग्दछ, जसलाई हामी निर्वासन भन्छौँ, एक्जायल भन्छौँ। 70 वर्षपछि बाँकी रहेका रेमनेन्ट्स, बाँकी रहेका यहुदीहरू यरुसलेम फर्की मन्दिरको पुनर्निर्माण गरेका हामी पाउँदछौँ। तर त्यहाँ एउटा कुरा खड्किरहेको थियो कि इसरायलको महिमा दाउद राजा र सोलोमन राजाको शासनकालको बेलामा जस्तो थिएन र त्यहाँनिर मानिसहरूले त्यो निर्माण सकेपछि त्यहाँनिर मान्छेहरूको यति ठुलो आवाज सुन्छौँ, खैला बेला सुन्छौँ कि खुसीले रुको र दुःखले रुको दुइटै त्यहाँनिर मिश्रण हामी देख्दछौँ। इसरायलको इतिहासमा घरिघरि दोहोरिरहने एउटा मुख्य समस्या भनेको परमेश्वरको विरुद्धमा इसरायलको विद्रोह थियो। इसरायलको इतिहासमा घरिघरि दोहोरिराख्ने मुख्य समस्या भनेको परमेश्वरको विरुद्धमा इसरायलीहरूको विद्रोह थियो। मानिस जातिको यस विद्रोहप्रति परमेश्वरले कसरी प्रत्युत्तर दिनुभयो? न्याय त्यहाँ इन्साफ। तपाईँलाई म केही फेरि न्यायहरू देखाउन चाहन्छु। त्यहाँ सुरुमै आदमको बगैँचामा के भयो? आदम र हब्बाको निष्कासन भयो, बगैँचाबाट उहाँले निकालिदिनु भयो। पापलाई उहाँले त्यतिकै सहेर कुच्चोले बढालेर खाटुनी लुकाउनु भएन, तर के गर्नुभयो? आदम र हब्बालाई निष्कासन गरिदिनु भयो। जब नोहाको पालामा मानिसले धेरै पाप गरे त्यहाँ के भयो? त्यहाँ जल प्रलय ल्याउनु भयो। जब बाबेलको धरामा मानिसहरूले आफ्नो घमण्ड त्यहाँनिर उनीहरूले प्रस्तुत गर्न थाले तब के भयो? त्यहाँ भाषा खलबल भयो, परमेश्वरको न्याय तपाईँ देख्नुहुँदैछ, मिश्र देशको दासत्व। त्यसपछि उजाड स्थानमा इसरायलीहरूको पहिलो पुस्ताको मृत्यु, दोस्रो पुस्ता मात्र कनान देशमा पुगेका हुन्। त्यसपछि निर्वासन बेबिलोनले लगेको कुराहरू, यी सबै परमेश्वरको इन्साफको जल्दो उदाहरणहरू। यसको मतलब परमेश्वरले जब उहाँको विरुद्ध मानिसले पाप गर्छन् उहाँले त्यत्तिकै छोड्नुहुन्न, अन्तत्वगत उहाँले त्यसलाई सजाय दिनुहुन्छ। हुन्छ बाइबलमा प्रशस्त उदाहरण पाउँछौँ। र पुरानो करारमा फुकाउन नसके एउटा गाँठो छ, त्यो भनेको प्रस्थान 34:6-7। प्रस्थान 34:6-7 परम प्रभु तिथ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर जो क्रोध गर्नमा ढिलो र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ उहाँले हजारौँ हजार माथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ परमेश्वर अनुग्रह दयालु करुणामय परमेश्वर हुनुहुन्छ उहाँले हजार हजारलाई क्षमा दिनुहुन्छ उनीहरूको दोष अपराधहरू उहाँले क्षमा गरिदिनुहुन्छ तर परमेश्वरले दोषीहरूलाई सजाय नदिकन छोड्नुहुन्न He will not leave the guilty unpunished. यो कसरी सम्भव छ हजारौँ हजारलाई क्षमा र दोषीहरूलाई दण्ड पनि कसरी सम्भव छ कुनै मानिसलाई भन्नुहुन्छ तपाईँले मलाई क्षमा दिन्छु र उसलाई लगेर फेरि तपाईँले कठागारमा उभ्याउनुहुन्छ त्यो कसरी क्षमा भयो परमेश्वरले क्षमा पनि दिनुहुन्छ र दण्ड पनि दिनुहुन्छ कसरी सम्भव छ भनेपछि यी मानिसहरूको आशा अब केमा थियो त कि परमेश्वरले उनीहरूको विद्रोहको दण्ड सजाय इन्साफ गर्नुहुन्छ हुन्छ पक्का छ आशा के थियो त यी मानिसहरूको आशा पक्कै पनि उनीहरू आफैमा थिएन यी मानिसहरूको आशा उनीहरूको बलिमा पनि थिएन तर बलिले सङ्केत गरेको व्यक्तिमा उनीहरूको आशा बलिले सङ्केत गरेको व्यक्तिमा त्यसै गरी उत्पत्ति तीन अध्यायको 15 पदमा प्रतिज्ञा गरेको स्त्रीको सन्तानमा त्यसै गरी व्यवस्था 18 अध्यायको 15 19 पद अनुसार मोसामा होइन तर मोसाले पूर्व सङ्केत गरेको मसीहमा यी मानिसहरूको आशा कहाँ थियो त राजामा होइन शासकहरूमा होइन तर राजाहरूका पनि राजामा अनि अघि भर्खरै वचन पाठनमा गरेको खण्ड यसया 9:6-7 अनुसारको शासकमा शान्तिका राजकुमारमा पुरानो करारको अन्त्य केवल एउटा आशामा अन्त्य हुन्छ एउटा मसीहको प्रतीक्षामा पुरानो करारको अन्त्य हुन्छ उनीहरूको आशा अब के पुरा होला त कि आदमदेखि प्रतिज्ञा गरेको इसरायलको मसीह आउला नि त के परमेश्वरको विरुद्धमा गरेको पापको दण्डबाट बचाउने कोही आउला नि त के परमेश्वरसँगको मिलाप संगति फेरि सम्भव होला त के पुरानो करारको आशा पुरा होला त अब त तपाईँलाई सायद यसको जवाब थाहा भइसक्यो होला मर्कुस 1:1 भन्दछ मर्कुस 1:1 परमेश्वरको पुत्र यीशु ख्रीष्टको सुसमाचारको आरम्भ यीशु राजाको सुसमाचारको आरम्भ यीशु परमेश्वरको सुसमाचारको आरम्भ भनेपछि पुरानो समयदेखि प्रतिज्ञा गरेको त्यो आशा केवल यीशु हुन् त्यो आशा केवल यीशु हुन् प्रतिज्ञाको मसीह यीशु हुनुहुन्छ उहाँ शासनवाला ख्रीष्ट हुनुहुन्छ सबै रहस्यको चाबी फुकाउने यीशुसँग छ प्रस्थान 34 फुकाउन नसकेको त्यो गाँठो प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ परमेश्वरले गर्नुभएको सब प्रतिज्ञाहरू यीशुमा पुरा हुन्छन् सुसमाचार बुझ्नलाई कुसमाचार बुझ्न आवश्यक छ कुसमाचार के थियो कि मानिसले परमेश्वरको विरुद्धमा विद्रोह गरेको थियो सुसमाचार के हो कि त्यो विद्रोहलाई अन्त्य गर्नलाई यीशु परमेश्वरको अनन्तको राजा भएर आउनुहुन्छ मानिसको बढ्दो विद्रोह र पापको बावजुद पनि परमेश्वरको योजना स्थिर रहेको हामी यहाँ देख्दछौँ प्रतिज्ञा गर्ने उहाँ केवल प्रतिज्ञा गर्ने परमेश्वर हुन्न तर आफूले प्रतिज्ञा गरेको पुरा गर्ने परमेश्वर हुनुहुन्छ परमेश्वरले इतिहासमा विगतमा मानव एजेन्टहरूद्वारा शासन गर्नुभयो तर आखिरी दिनमा उहाँले आफ्नो एकलौते पुत्रद्वारा शासन गर्नुभएको छ सबै शासनहरूले वास्तविक शासकलाई सङ्केत गरिरहेको थियो र त्यो वास्तविक शासक यीशुले परमेश्वरको वास्तविक शासनलाई यस पृथ्वीमा ल्याउनुहुन्छ जब तपाईँ यीशुलाई हेर्नुहुन्छ तपाईँ वास्तवमा सृष्टिलाई शासन गर्न सृष्टि बनेको सृष्टिकर्तालाई देख्नुहुन्छ. When you behold Jesus, you behold the creator taking a form of creation to rule over the creation. उहाँ केवल ऐतिहासिक मानिस होइन, उहाँ परमेश्वर आफै हुनुहुन्छ र उहाँ आदम जस्तो शासक होइन. कस्तो शासक? उहाँ आदम जस्तो होइन, मोसा जस्तो होइन, उहाँ दाऊद जस्तो होइन. पुरानो क्रम जति पनि राजाहरू छन्, जति पनि शासकहरू छन्, तीभन्दा फरक खालको उहाँ शासक मसिया ख्रिस्ट हुनुहुन्छ. कस्तो खालको? यसैया 53 अध्यायले भविष्यवाणी गरेको एक कष्टसँग परिचित मसिया हुनुहुन्छ. यसैया 53 अध्याय म पठाउन अनुरोध गर्दछु. यसैया 53, हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोट जस्तो र सुक्खा जमिनबाट निस्केको जरो जस्तो बढ्यो. उसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न महत्त्व नै थियो. उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन. ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित. ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौँ. निश्चय नै उहाँले हाम्रा दुर्बलताहरू बोक्यो र हाम्रा दुःख बोक्यो. तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको, दुःखमा परेको सम्झ्यौँ. तर उता हाम्रा अपराधहरूको निम्ति छेडियो, हाम्रा अधर्मको निम्ति उप्पेलियो. हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कुर्राको चोटले हामी निको भयौँ. हामी सबै भेडा अझै बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ. र यो कन्टिन्यू उहाँको कष्टको बारेमा, उहाँको त्यो दीनताको बारेमा यहाँ चर्चा गरेको हामी यहाँ पाउँदछौँ. यसु यस्तो प्रकारको मसिया हुनुहुन्छ जो कष्टसँग परिचित मसिया हुनुहुन्छ. भनेपछि उहाँको शासन फरक छ, उहाँको शासन फरक छ. यसको मतलब ख्रिस्ट अरूलाई मारेर शासन गर्ने शासक होइन, तर आफू मरेर शासन गर्ने शासक हुनुहुन्छ. उहाँ अरूलाई झुन्डाएर शासन गर्ने शासक होइन, तर आफै क्रुसमा झुन्डिएर शासन गर्ने मसिया हुनुहुन्छ. तर किन यीशुले यसरी शासन गर्छन्? किन उहाँलाई थाहा छ हाम्रो सबैभन्दा महत्त्वपूर्ण आवश्यकता खाँचो के हो भनेर. त्यतिखेरको मानिसहरूलाई केवल रोमी साम्राज्यबाट, नेरोको शासनबाट, अन्याय अत्याचारबाट छुटकारा दिनु त्यो उनीहरूको सबभन्दा ठुलो खाँचो, ठुलो आवश्यकता थिएन, तर परमेश्वरको क्रोधबाट बच्नु भन्ने खाँचो थियो. यसको मतलब यीशु यस्तो प्रकारको मसीह हुनुहुन्छ कि उहाँले हाम्रो वास्तविक खाँचो के हो भन्ने कुरालाई ध्यानमा राखेर शासन गर्नुहुन्छ. यीशुले हाम्रो वास्तविक खाँचो के हो मलाई थाहा छ, यो पैसा होइन, स्वास्थ्य होइन, चङ्गाई होइन, तर पापको क्षमा हो, मलाई थाहा छ. त्यही भएर उहाँ कष्टसँग परिचित शासक हुनुहुन्छ, राजनैतिक शासक जस्तो हतियार धारण गर्ने उठाउने शासक होइन. यो यीशु फरक खालको शासक हुनुहुन्छ. पुरानो करारको हरेक बलिहरूले सङ्केत गरेको ख्रिस्टलाई नै हो. त्यही भएर हरेक बलिहरूले, अब्राहमले देखेको पनि ख्रिस्टको दिन नै हो, याकुबले आफ्नो छोराहरूसँग कुरा गरेको त्यो व्यक्ति पनि ख्रिस्ट नै हुनुहुन्छ, त्यो मसिहा यीशु हुनुहुन्छ. सबै न्यायकर्ताले प्रतिकत्व गरेको अन्तिम न्यायकर्ता ख्रिस्ट हुनुहुन्छ, मसिहा हुनुहुन्छ. दाऊद राजा पनि यीशुकै ख्रिस्टकै छाया हुन् र पवित्र परमेश्वर र मानिसको भेट हुने त्यो जस सिवोन भन्छौँ आज हामी, त्यो पनि ख्रिस्ट नै हुनुहुन्छ. यो सुसमाचार हो कि हरेक मानिसको आशा ख्रिस्ट हुनुहुन्छ, हरेक मानिसले उहाँलाई खोज्नुपर्ने हुन्छ, हरेक मानिसलाई चाहिने यीशु नै हो. त्यसो भने यदि यीशु ख्रिस्ट नै सुसमाचार हो भने, यीशु ख्रिस्ट परमेश्वरको पुत्र नै सुसमाचार हो भने, हाम्रो छलफलको हरेक विषय यीशुलाई किन नबनाउने, किन उहाँलाई हाम्रो महत्वाकांक्षा नबनाउने, किन उहाँलाई हाम्रो जीवनमा प्राथमिकता नदिने, किन उहाँलाई प्रेम नगर्ने, किन उहाँको बारेमा अझै धेरै जान्ने खोज्ने प्रयत्न नगर्ने, इष्टमित्रलाई किन यीशुको बारेमा नसुनाउने? प्रिय मित्रहरू, यदि यीशु नै मानिसको आशा हो जसले परमेश्वरको क्रोधबाट आउनु भएको थियो, दण्डबाट, न्यायबाट बचाउनुहुन्छ भने यो यीशु सबैलाई चाहिन्छ। यीशुको बारेमा सबैले सुन्नुपर्ने हुन्छ। यो मसीह सबैको अत्यन्त आवश्यक कुरा हो। त्यसो भए तपाईँको साथीहरूसँग भेट्दाखेरि केवल मेसीको मात्र कुरा होइन, तर मसीहाको कुरा गर्नुहोस्। मसीहले के गर्नुभएको छ त्यो कुरा गर्नुहोस्। यो सुसमाचार हो र यो सुसमाचार त्यतिखेरको मानिसको लागि मात्र होइन, यो सुसमाचार यतिखेरको मानिसको लागि पनि हो। किनकि त्यतिखेरको मानिस मात्र पापी होइन, यतिखेरको पनि मानिस पापी छन्। पाप विश्वव्यापी सत्यता हो, अछुत कोही पनि छैन, सबै पापी छन्। बाइबलले भन्दछ र परमेश्वरको महिमाबाट महिमा रहित हुनबाट चुकेका छन्, कारण सबैले परमेश्वरको विरुद्धमा पाप गरेका छन् र परमेश्वरले दोषीहरूलाई दण्ड नदी छोड्नुहुने छैन। यो बाइबलको सत्यता हो। मित्रहरू, यदि तपाईँले ख्रिस्टमा विश्वास गर्नुभएको छैन त तपाईँ आज हामी यहाँसँग हुनुहुन्छ, तपाईँ चर्च जानुहुन्छ, जस आउनुभएको छ भने हामी खुसी छौँ तपाईँ हामीसँग हुनुहुन्छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ कि तपाईँ हाम्रो माझमा हुनुहुन्छ र तपाईँसँग यो बिन्ती पनि गर्छौँ हामी कि कृपया यीशु ख्रिस्टमा विश्वास गर्नुहोस्, आफ्नो पाप पश्चाताप गर्नुहोस्। ख्रिस्टमा तपाईँको पापको पश्चाताप छ, उहाँमा उद्धार र मुक्ति छ। कृपया ख्रिस्टदेखि नभाग्नुहोस् तर ख्रिस्टतर्फ भाग्नुहोस्। आजको दिन छँदै यीशुलाई पछ्याउने निर्णय गर्नुहोस्। भोलिको दिन नआउन पनि सक्छ, कसले देखेको छ? किन पर्ख्याउने, किन ढिलाइ गर्ने? पाप क्षमा, परमेश्वरसँग मिलाप गर्न किन मिति सार्ने, किन जोखाना हेर्ने? प्रेमितहरू, चाहे तपाईँ यीशुलाई विश्वास गर्नुहोस् या नगर्नुहोस्, यीशुले शासन गर्नुहुन्छ हुन्छ। विश्वास गर्नेहरूको जीवनमा यीशुले एक उद्धारकर्ताको रूपमा शासन हुन्छ, तर विश्वास नगर्नेहरूको जीवनमा उहाँले एक न्यायकर्ताको रूपमा शासन गर्नुहुन्छ। तपाईँ कुन खालको शासन, यीशुको शासन तपाईँको जीवन चाहनुहुन्छ? पहिलो शासन, पछिल्लो शासन, पहिलो शासन भन्दा खतरनाक छ। यीशु ख्रीष्ट बाइबलको केन्द्रीय विषय हुनुहुन्छ। सम्पूर्ण बाइबलले यीशुकै बारेमा भन्दछ। पुरानो करार र नयाँ करार दुवै यीशु ख्रीष्टमा ओरिएको छ। पुरानो करारले यीशुलाई अगाडि तन्केर हेर्छ भने नयाँ करारले यीशुलाई पछाडि फर्केर हेर्छ। हेर्ने यीशुलाई नै हो र आशा केवल यीशुमा नै हो। पुरानो करारले परमेश्वरले ख्रिस्टमा गर्नुहुने प्रतिज्ञाहरूको विषयमा भन्दछ भने नयाँ करारले त्यो प्रतिज्ञा परमेश्वरले ख्रिस्टमा पुरा गर्नुभएको छ भन्ने विषयमा भन्दछ। त्यसकारण हामी क्रिस्चियनिटी, जो चाहिँ हामीले इसाई धर्म भन्छ मानिसहरूले, यो डन रिलिजन हो, यो डिओएनई धर्म हो, यो डन, यो सिद्धिएको। बाँकी सबै धर्महरू डु रिलिजन हो, केही गर्नुपर्छ भन्ने धर्म हो। जसले पापबाट मुक्ति पाउनु तपाईँले केही गर्नुपर्छ भन्ने भन्छन्, तर बाइबलले भन्दछ कि परमेश्वरले हाम्रो उद्धारको निम्ति केही गरिसक्नु भएको छ भने भन्दछ। त्यसकारण हामी विश्वास गर्दछौँ, विश्वस्त छौँ कि ख्रिस्टमा हाम्रो पाप पश्चाताप गरी हामीले भरोसा गरेका छौँ भने हामी अनन्त अनन्तको निम्ति हामी सुरक्षित छौँ। शङ्का गर्नुपर्ने विषय छैन, तर हाम्रो पाप हामीले पश्चाताप गरेर हरेक दिन उहाँमा हामी हिँडिरहेको छौँ भने, अनि यही सत्यता घोषणा गर्न, यही सुसमाचार र यही चेलापनको लागि आज काठमाडौँ कम्युनिटी चर्चको उदय भएको छ। हामी केवल राजा यीशुको सेवाको लागि यहाँ हाजिर छौँ। हामीसँग कुनै नयाँ एजेन्डा छैन, हामीसँग कुनै नयाँ सुसमाचार छैन, हामीसँग कुनै नयाँ ख्रिस्ट पनि छैन। हामी सब त्यही पुरानो क्रुस, त्यही पुरानो सुसमाचार, त्यही ख्रिस्ट हामी प्रचार गर्नलाई हामी भेला भएका छौँ। शताब्दीयौँदेखि घोषणा गरिएको सुसमाचार कि यीशु नै ख्रिस्ट हुनुहुन्छ, उहाँ मसीह हुनुहुन्छ, उहाँ मानिसहरूको उद्धारकर्ता हुनुहुन्छ, यही नै सुसमाचारको आरम्भ हो। आउनुहोस् हामी प्रार्थना गरौँ।